یقیناً یہ قول حضرت علی کرم اللہ وجہ ہی کا ہے کہ مفلسی انسان کو کفر تک لے جاتی. اس کے ساتھ ہی ساتھ حضرت علی کرم اللہ وجہ کا ایک اور قول بہت خوبصورت قول وہ بھی ہے کہ میں نے اپنی ضرورتیں اتنی کم کر لیں کہ میں امیر ہو گیا. جو مفلسی کا توڑ ہے وہ بھی ساتھ ہی حضرت علی کرم اللہ وجہ ہی نے سجیسٹ کیا کہ میں نے اپنی ضروریات اتنی کم کر لی کہ میں امیر ہو گیا. اصل میں دیکھیے فرق یہاں آئے گا کہ اگر میرے نزدیک دنیا زیادہ ویلیو رکھے تو پھر یقیناً مفلسی مجھے کفر تک لے جائے گی, اور اگر کہیں میں حضرت علی کرم اللہ وجہ کے نقش قدم پر چل نکلا کہ میرے نزدیک آخرت اور رب امپورٹنٹ ہو گیا تو پھر میں امیر ہو جاؤں گا ضروریات اپنی کم کر کے. توحید کا کنسیپٹ دو طرح کا بنے گا. ایک تو وہ کنسیپٹ ہے جو عرف عام میں سمجھا جاتا ہے اپنی ابتدائی شکل میں کہ رب ایک ہے, اس کا کوئی شریک نہیں, نہ کسی نے اس کو جنم دیا نہ اس نے کسی کو جنم دیا. رب کا کوئی ماہیت نہیں ہے, اس کا جسم نہیں جسے آپ ٹچ کر سکیں اور ڈسکرائب کر سکیں, وہ سوتا نہیں ہے, اسے اونگ نہیں آتی ہے, وہ کسی کا محتاج نہیں ہے, ساری کائنات اس کی محتاج ہے. یہ تو ہے توحید جو عرف عام میں سمجھی جاتی ہے. ایک اس توحید کی ایڈوانسڈ فارم ہے, وہ ایڈوانسڈ فارم ہے کہ جہاں انسان دل سے یہ سمجھنے لگتا ہے کہ میرا پالنہار اور میرا والی و وارث صرف رب ہے, اور میں اپنے رب کے علاوہ اگر کسی کی طرف دیکھوں گا اپنے ضروریات کے لیے, اپنے خواہشات کی تکمیل کے لیے, تو پھر میں شرک کر رہا ہوں گا. تو غیر اللہ سے توقعات وابستہ کرنا اور اس سے اپنی ضروریات کے پوری ہونے کی خواہشات رکھنا, یہ بھی شرک ہی کی ایک صورت ہے. ہوتا یوں ہے کہ جب کوئی شخص مشکل میں آتا ہے یا بیمار ہوتا ہے یا مالی تنگی میں مبتلا ہوتا ہے تو انسانی فطرت کے تحت وہ سب سے پہلے اپنے ارد گرد جو لوگ موجود ہیں, قریبی بہن بھائی ہیں, ماں باپ ہیں, دوست احباب ہیں, ان کی طرف رجوع کرتا ہے. کوششیں کرتا ہے اپنے تائیں, ہاتھ پاؤں مارے گا, تدابیر کرے گا. جب ان چیزوں سے ناکام ہو جاتا ہے تو پھر دعاؤں کی طرف راغب ہو جاتا ہے, پریشانی کا مارا تو دعائیں کرتا ہے. وہ دعائیں بھی رنگ نہیں لاتی جلدی تو مایوسی میں چلا جاتا ہے, اور جب اس مایوسی میں گھرتا ہے تو پھر مجبوراً خدا کی طرف رجوع کرتا ہے, دعا سے ایک قدم آگے جا کے اس سے رجوع کرتا ہے. اور جب وہ خدا کی طرف رجوع کرتا ہے تو یہ وہ مقام ہوتا ہے جہاں آ کے وہ مخلوق سے بے نیاز ہو جاتا ہے, اس کی توقعات ختم ہو گئی ہوتی ہیں اور اپنی تمام تر توقعات کا اور امیدوں کا محور اس نے رب کو بنا لیا. تو وہ رب کو مالک کل جاننے لگتا ہے اور رب کو حاجت روا جاننے لگتا ہے. تو یوں وہ توحید کا پریکٹیکل طریقے سے وہ توحید پر عمل کرتا ہے. اور یہی وہ مقام ہے کہ مخلوق سے اس کو مایوسی ہو چکی, دعائیں رنگ نہیں لائی ہیں, اس کی اپنی کوششیں کوئی برابر نہیں ہوئی, تو یہ دل شکستہ ہوا ہے. اور جب وہ دل شکستہ ہوا ہے تو اس کے دل میں دکھ پیدا ہو گیا ہے. یہ دکھ جتنا گہرا ہوگا دل میں گداز اتنا ہی زیادہ ہوگا. اور جب دل میں گداز جتنا زیادہ ہوگا اللہ تعالیٰ اتنی ہی گہرائی سے اس دل میں آ کے قیام کرے گا. اور رب کی طرف جب زیادہ رجوع ہو جائے گا تو رب تعالیٰ اس شخص کے قریب آ جائے گا یا اسے اپنے قریب کر لے گا, جو بھی کہنا چاہیں آپ. اور جب انسان کو اپنے قریب کرے گا رب تو اسے انعام عطا کرے گا. اور وہ انعام کیا ہوگا کہ رب اسے علم عطا کر دے گا. اور جب علم عطا ہوگا تو کارخانے قدرت کے چھپے ہوئے راز اور بھید اس پر رب تعالیٰ آیا کرنے لگے گا. اور جس ڈگری کا علم اسے عطا ہوگا اتنے ہی زیادہ اس پر بھید افشا ہونے لگیں گے, اس کو کشف و کرامات عطا ہو جائیں گی, اس کو تصرفات حاصل ہو جائیں گے. تو رب تعالیٰ کی قربت اس وقت تک ہو نہیں سکتی یا توحید کا پریکٹیکلی انسان توحید پر پریکٹیکلی عمل نہیں کر پاتا جب تک کہ دل شکستہ نہ ہو جائے. اور دل شکستہ اسی وقت ہوتا ہے جب چاروں طرف سے نا امیدی ہو جائے, تکلیف کا شکار ہو جائے. اسی طرح جب اس علم میں وہ چلا گیا اور اسے کشف و کرامات حاصل ہو گئیں, اس کو تصرفات حاصل ہو گئے, رب کا قرب حاصل ہو گیا, تو وہ ولی اللہ کہلایا. اب اولیاء اکرام کے اندر ولایت کی کئی ایک برانچز ہیں, ایک سالک ہے, دوسرا مجذوب ہے, پھر ایک کلندرانہ رنگ ہے. یہ شاخیں ہیں لیکن جاتی ایک ہی جگہ ہیں, وہ ہیں رب تعالیٰ. اب اس تک پہنچنے کے طریقے دو بن جائیں گے, ایک طریقت کا راستہ ہے اور ایک شریعت کا. طریقت میں امام طریقت حضرت علی کرم اللہ وجہ ہیں جن کا ذکر آپ نے چھیڑا. اور یہ راستہ آسان ہے تو اس میں انسان حضرت علی کرم اللہ وجہ کی دہلیز کو پکڑ لیتا ہے, ان کی پیروی شروع کر دیتا ہے. تو جب حضرت علی کرم اللہ وجہ کی پیروی شروع کرتا ہے تو وہاں سے پھر اس کو آپ صلی اللہ علیہ وسلم کی دہلیز پہ پہنچا دیا جاتا ہے. تو اس دہلیز کو پکڑ لیتا ہے. پھر جب اس دہلیز کو پکڑتا ہے تو وہاں سے اسے رب کی دہلیز پہ پہنچا دیا جاتا ہے. दूसरा रास्ता शरीयत का है जो बड़ा कठिन है, इसलिए कि शरीयत के अंदर उस पे शरीयत पे पूरी तरह अमल करना खासा दुश्वार है, कहीं ना कहीं पांव फिसलता जरूर है इंसान का, खासा मुश्किल काम है। तो इमाम शरीयत जनाब आप सल्लल्लाहु अलैहि वसल्लम खुद हैं, तो वहां शरीयत पे अमल करता है और आप सल्लल्लाहु अलैहि वसल्लम की दहलीज पे जा बैठता है, और जब उस दहलीज पर बैठा तो वहां से फिर वो रब की दहलीज पे पहुंचा दिया जाता, लेकिन बड़ा दुश्वार रास्ता। तो तरीकत में एक सालिक है, दूसरा मजदूब है, और तीसरा रास्ता खुद हजरत अली करमा वजह की अपनी सुन्नत है, वो रास्ता है कलंदराना, इसको कलंदर कहते हैं। कलंदर वो है जो अपने तमाम मामलात, अपनी तमाम गर्ज आरजू ख्वाहिशात सब एक गठरी में बांधता है और बांध के रब की झोली में डाल देता है कि ये पड़ा मेरा, सब कुछ तेरे हवाले, न उसको रुपए पैसे की परवाह है, न दुनियावी माल और जर की परवाह है, न गर्मी की, न सर्दी की, न दुख की, न तकलीफ की, वो सिर्फ राजी बर रजाए रब है कि रब जिस हाल में रखे वही बहुत अच्छा हाल है। वहां रोजी कमाने की फिक्र तो करता है आदमी, लेकिन परेशान नहीं होता उसके लिए, क्योंकि ईमान यह है कि जो मेरी तकदीर में रिस्क लिखा है वो मिलकर रहेगा। फिक्र करना मुझ पर फर्ज है, मैं हाथ पांव जरूर चलाऊंगा, अतमाम हुज्जत जरूर करूंगा, लेकिन परेशान नहीं होऊंगा, परेशान होना मेरा काम नहीं है। मेरी फिक्र करने वाला मेरा रब है, उसके होते हुए मुझे परेशानी कोई हो नहीं सकती, और अल्हम्दुलिल्लाह मेरा रब हमेशा जिंदा और कायम रहने वाला है। तो वहां कभी इंसान किसी बात पर परेशान नहीं होता, फिक्र जरूर करता है। अगर मकान की छत टपक रही है तो उसको ठीक कराने की फिक्र जरूर करेगा, परेशान नहीं होगा। अगर बेटे का किसी स्कूल में, पर्टिकुलर स्कूल में दाखला नहीं हो रहा तो उसकी फिक्र करेगा, दौड़ धूप करेगा, लेकिन परेशान नहीं होगा, क्योंकि एक यकीन दिल में है कि मेरा रब मौजूद है, वह मुझे लुक आफ्टर करेगा और वह मेरे लिए बेहतरीन असबाब पैदा करेगा। और इसी बात के बारे में रब ने कहा कि मुझसे अच्छे गुमान रखो, मैं अच्छा ही करूंगा। तो उसको यह अच्छा गुमान हमेशा रहता है कि मेरा रब मौजूद है और वह मुझे लुक आफ्टर करेगा क्योंकि मेरा मालिक है। तो यही एक एहसास उसे उस कलंदराना रवैये की तरफ ले जाता है जहां वो परवाह नहीं करता, वो इन चीजों से बेफिक्र बैठा है, परेशानी है ही कोई नहीं। तो जब इंसान इस मकाम पर आ गया कि उसने हर चीज को पॉजिटिव सेंस में ले लिया कि ये बीमारी आई है तो मेरे रब की तरफ से है, इसका इलाज कराना मेरी जिम्मेदारी है, इसकी फिक्र मैं करूंगा इलाज की, लेकिन परेशान नहीं हूंगा मैं, और अपने रब से वो अच्छी उम्मीद रखेगा कि मेरा रब मुझे सेहत अता फरमा देगा क्योंकि शिफा देने वाला है। अगर फाकों पर आ गया तो परेशान नहीं होगा कि मेरे भूख का बनेगा क्या, वो उसे मिंजाने भी अल्लाह समझता है, और ये यकीन वासिक है उसके दिल में कि जो कुछ मुझे मेरे रब की तरफ से अता हो रहा है वो मेरी बेहतरी के लिए है, इसमें कहीं ना कहीं मेरे लिए कोई बेहतरी छुपी है, यूं परेशानी कहीं है नहीं, बड़ी हंसी खुशी सह रहा है। ये कलंदराना रंग है। मुफलसी से कुफ्र की तरफ उसी वक्त जाएगा जब इन चीजों से दूर हो जाएगा, जहां उसकी सोच का महवर और उसकी जुस्तजू का मकसद दुनिया का हसूल हो जाएगा, तो मुफलसी उसे कुफर की तरफ यकीनन ले जाएगी। लेकिन जब तक वो आखरत को अपनी जिंदगी का मकसद जानेगा तो वो मुफलसी की तरफ जाएगा नहीं। यही वजह है कि इस्लाम के शुरू के दिनों में हमने पेट पे पत्थर बांध के भी जंगें लड़ी हैं, हमने रोजे रख के भी जंगें लड़ी हैं, हमने फाके भी किए हैं, कुफार की अजियतें भी सही हैं, लेकिन हम में से कोई आदमी कुफर की तरफ गया नहीं। इसलिए कि हमारा मकसद हसूल दुनिया नहीं था, कभी रब को राजी करना मकसद था कि हमारा रब हमसे राजी हो जाए। तो यूं हम सब कुछ हंसी खुशी सह गए, और फिर उसके इनामात की जब हम पे बारिश हुई तो हमने ईरानी तहजीब और रोम की तहजीब, रोमियों की तहजीब को भी शिकस्त दे दी। दुनिया की दो बहुत बड़ी कुवतें, सुपर पावर्स अपने वक्त की, वह हमारे हाथों टूट गई, और ऑलमोस्ट 3/4 ऑफ द वर्ल्ड पर हमने हुकूमत भी कर डाली। फिर ये भी अल्लाह ने रहमत हम पे की कि स्पेन की लाइब्रेरियों से अहले यूरोप किताबें ले गए और उनसे रोशनी हासिल कर ली। उस रोशनी से आगे उन्होंने तहकीक की, कोशिश की, अल्लाह ताला के हुक्म के मुताबिक उन्होंने एफर्ट की, उसका इनाम भी पाया है। और जो कुछ आज हम दुनिया में रहते हुए सहूलतें एंजॉय कर रहे हैं, वो सब की सब यूरोप से ईजाद हुई है। लेकिन बुनियाद इसकी मुसलमानों ने फराहम कर दी, क्योंकि उस वक्त तक हमारा मकसद हसूल दुनिया कभी नहीं रहा था, हसूल आखरत था। तो उसके इनाम के तौर पर हम पर करम किया गया और हमने दुनिया को लीड करना शुरू कर दिया, इल्म में भी और अदरवाइज भी। और हमारी ही रिसर्च वर्क ने बेसिस फराहम कर दी दूसरी कौमों को आगे बढ़ने के लिए, तो उसका इनाम बहुत मिल जाता है। तो आखरत को अगर मकसद बनाया और अल्लाह की रजा को कि रब हमसे राजी हो जाए, इसको मकसद बनाया जिंदगी का, तो फिर रहमतों की बारिश होती है। और वो रहमतें महदूद आखरत में इनामात तक नहीं, दुनिया में भी इनाम मिलते हैं। ये दुनिया भी हमारे लिए बड़ी आसान और पूरा आसाइश हो जाती है। पब्लिकली उनको बयान करना शुरू कर दे। इसकी मिसाल बिल्कुल ऐसी ही है कि अगर आप किसी एक मुलाजिम को घर में रखें तो उसको इजाजत है कि वो सिर्फ आपकी मेन एंट्रेंस की लैंडिंग तक आ जाए, लेकिन कुछ अरसे के बाद उससे उसके वफादारी और उसके काम से खुश होके आप उसको आवाज देते हैं कि इधर ड्राइंग रूम में अंदर आ जाओ, वो ड्राइंग रूम तक आना शुरू कर देता है। फिर कुछ अरसे के बाद आप उसे लाउंज तक बुला लेते हैं, तो कुछ अरसे के बाद टीवी लाउंज से बढ़कर उसकी वफादारी और उसकी काम से खुश होकर आप उसे इजाजत देते हैं कि वो आपके बेडरूम के अंदर भी दाखिल हो जाए, कि आप उसे आवाज देते हैं कि इधर ही आ जाओ, और फिर आहिस्ता आहिस्ता आपकी कबर्ड की चाबियां उसके हवाले आप कर देते हैं। और एक वक्त वो आता है कि आप जाते हुए उसे कह जाते हैं कि देखो ये घर सारा खुला पड़ा है, मैं जा रहा हूँ एक हफ्ते के लिए मुल्क से बाहर, तो ज़रा घर का ख्याल रखना। आप उस पर एतमाद कर लेते हैं। लेकिन यही मुलाजिम जो है, अगर कहीं से बाहर आपको किसी वक्त ये खबर मिल जाए कि उसने आपके घर की कोई बात बाहर कर दी है, तो आपका सारा एतमाद खत्म हो जाएगा उस पर। آدمی کی وفاداری اور اس کا اچھا کام اپنی جگہ قائم ہے، لیکن اس نے اعتماد آپ کا کھو دیا ہے. تو جو چیزیں رب تعالیٰ نے عام آدمی کی نظر سے پوشیدہ رکھی ہیں، لیکن کسی ایک شخص کے اعمال سے خوش ہو کے، اس کی اطاعت سے خوش ہو کے، اس کی فرما برداری سے خوش ہو کے، اس کے ادب سے خوش ہو کے، اگر اسے یہ اجازت دے دی ہے کہ وہ رب تعالیٰ کی کارخانہ قدرت میں جھانک سکے ایک حد تک، اور وہ ان کو عیاں کر دے، تو اپنا اعتماد کھو دے گا. اسی طرح آپ صلی اللہ علیہ وسلم بہت لوگوں کی خواب میں تشریف لائے، آپ نے اعزاز بخشا کہ کوئی زیارت کر لے ان کی. اگر اس عالم رویا میں کوئی گفتگو ہوئی تو میری دانست میں وہ رازداری کے ذمے ہی آئے گی، انلیس کے حکم فرما نہ دیا جائے کہ اسے بیان کر دو. تو اگر تو اس حکم کے تحت کسی نے بیان کیا تو رازداری کے ایکٹ سے وہ مبرہ ہو گیا، ادروائز اس پر لاگو ہو جائے گا. تو آپ صلی اللہ علیہ وسلم کی زیارت اور اس سے متعلق گفتگو کو میرے نزدیک آیا نہیں ہونا چاہیے، اس کو اپنے اندر رکھا جانا چاہیے، کیونکہ حروف مقطعات کا جو ترجمہ ہے اس کو اگر بیان کر دیا جائے، جیسے ایک صاحب نے سوال کیا کہ آپ صلی اللہ علیہ وسلم مجسم حالت میں تشریف لے گئے تھے یا روحانی حالت میں، تو میں نے گزارش کی تھی کہ صاحب اس کا جواب تو میں قطعیت کے ساتھ دے دیتا ہوں، لیکن اس چیز کا اثر آپ صلی اللہ علیہ وسلم کی لائی گئی تعلیمات پہ جو انہوں نے ہم تک پہنچائی ہیں اللہ کے حکم کے تحت، اور آپ صلی اللہ علیہ وسلم نے ساری عمر خود ان پہ عمل کیا، ان چیزوں پہ اثر نہیں پڑتا. ہم پہلے اس پہ عمل کر لیں، پھر اس سے آگے ہم ان چیزوں کی طرف جائیں. تو اسی طرح حروف مقطعات ہیں کہ اگر پہلے ہم قرآن پاک کے معنی تو سمجھ لیں، پھر ان حروف مقطعات کی طرف بھی چلے جائیں گے، اور جانے کی ضرورت یوں پیش نہیں آئے گی کہ ایک بار جب ہم قرآن پاک کے معنی سمجھنے لگے اور اس پہ عمل کر لیا تو رب تعالیٰ خود ہی ہم پہ آیا کر دیتا ہے، ان کے معنی ان کی برکات بھی آیا کر دیتا ہے، ان کے اثرات بھی آیا کر دیتا. تو وہ رب کا قرب تو ایسی چیز ہے جو انسان کو کہیں سے کہیں لے جاتا ہے، اسے صاحب امر کر دیتا ہے، تو وہاں ضرورت ہی نہیں رہتی کسی سے پوچھنے کی، پڑھنے کی، تو رب ہی علم دینے لگتا ہے خود ہی. یہ جو راہ ہے، قرآن تو بیان کرتا ہے شریعت کو، احکامات الہی کو، ٹھیک. اس کی مثال میں آپ کو یہ دے سکتا ہوں کہ آپ کو اگر آپ کے پیرنٹس یہ حکم دے دیں کہ یہ ذرا چھت پہ چڑھ کے یہ کام کراؤ، تو آپ نے سیڑھیاں خود ڈھونڈنی ہیں کہ سیڑھیاں کدھر ہیں، اور اگر سیڑھیاں نہیں ہیں تو چھت پر پہنچنے کا آسان اور سیف طریقہ کیا ہے، وہ راستہ میں ڈھونڈ لوں. آپ نے تو حکم بجا لانا ہے نا. تو یہ تو ہیں احکامات. اب جیسے میں نے آپ سے کہا کہ شریعت پہ عمل با مشکل ہے، اب اس کی ایک چھوٹی سی ایگزامپل میں آپ کو دے دوں. اسلام آپ کو یہ حکم دیتا ہے کہ آپ خود کھانا نہ کھائیے تا وقت ہے کہ آپ کو یہ یقین نہ ہو جائے کہ آپ کے پڑوس میں کوئی بھوکا نہیں ہے. اسلام آپ کو یہ حکم دیتا ہے کہ اپنے مسلمان بھائی کا اگر کوئی مقروض ہے تو اس کا قرض ادا کر دیجئے، اس کی جان چھوڑوا دیجئے. اللہ آپ کو یہ حکم دیتا ہے کہ اگر آپ نے کسی کو قرض دیا ہے اور وہ कर्ज वापस करने की पोजीशन में नहीं, तो बेहतर है कि माफ कर दें या फिर उसे सहूलत दे दें आप। या आप सल्लल्लाहु अलैहि वसल्लम की हदीस भी है कि उसे सहूलत दे दीजिए। तो इस्लाम के अंदर कुर्बानी ईसार इसका बड़ा जोर है। असल में इस्लाम नाम ही ईसार और कुर्बानी का है, लेकिन इंसानी फितरत एक अलहदा चीज है। इंसान जल्दी इस चीज पर रागिब नहीं होगा कि वो अपनी मेहनत की कमाई किसी दूसरे शख्स पर खुले दिल से खर्च कर दे। इंसान इस चीज पर आसानी से रागिब नहीं होगा कि खुद भूखा रह ले दूसरे को खाना खिला दे। अब ये वो चीजें हैं जो अल्लाह को बड़ी पसंद हैं और की जानी चाहिए। अब इसकी आप मश्क करते हैं, ट्रेनिंग लेते हैं तरीकत से, कि तरीकत के जरिए से आप ये सीखना शुरू कर देते हैं कि इन अहकामात पर अमल करने की कुव्वत कैसे हासिल कर ली जाए, उसकी आदत कैसे डाल ली जाए। तो असल मकसद जो था तरीकत का, वो कशफो करामात कभी भी नहीं था। ये तो हमने बना लिया उसको, वो तो एक स्कूल ऑफ थॉट था जिसने एक ट्रेनिंग इंस्टीट्यूट कायम किया, एक जिम्नेजियम कायम कर दिया आपके लिए कि जहां जाइए और जाके वर्कअप कीजिए और अपनी बॉडी को ट्रेन कीजिए वेट लिफ्टिंग के मुकाबले के लिए। वहां कोचेज हैं आपके, वह आपको सिखाते हैं कि साहब आपकी पर्टिकुलर बॉडी की जो साख्त है, हर बॉडी की एक पर्टिकुलर साख्त है, उस साख्त के पेश नजर आप किस किस्म की एक्सरसाइजेस करें तो आपके मसल्स डेवलप हो जाएंगे और आप बेहतरीन वेट लिफ्टिंग कर लेंगे और वेट लिफ्टिंग का मुकाबला जीत लेंगे। वो कोचेज आपको ट्रेन करते हैं। जब आप ट्रेन हो जाते हैं तो फिर आप वेट लिफ्टिंग के मुकाबले में आ जाते हैं और जीत जाते हैं। मैंने ही ये ऐसा जिम्नेजियम कायम किया था कि जहां इंसान की आहिस्ता आहिस्ता गैर महसूस तरीके पर ट्रेनिंग होती थी कि वो दूसरों के लिए ईसार और कुर्बानी करने के लिए की आदत उसमें डेवलप हो जाए, अपने आराम को छोड़ के दूसरों को आराम पहुंचाने की आदत हो जाए, उसे खुद भूखे रह के दूसरे को खाना खाने खिलाने की हो जाए। मुख्तसरन ईसार और कुर्बानी करने की ट्रेनिंग हो जाए उसको। तो जब ट्रेनिंग हो गई तो उसको शरीयत पर अमल करना आसान हो गया। जब शरीयत में आप उसके पांचों पिलर्स ले लीजिए, नमाज पढ़ते हैं, यहां आप अपने आराम की कुर्बानी देते हैं, अपने वक्त की कुर्बानी देते हैं, अपनी ख्वाहिशात की कुर्बानी देते हैं, दिल चाह रहा है कि सब बड़ा अच्छा प्रोग्राम आ रहा है टीवी पर लेकिन नमाज का टाइम हो गया, तो आदमी अपने आप को उस वक्त दबाता है कि नहीं, मुझे प्रोग्राम पसंदीदा प्रोग्राम नहीं देखना, मैंने नमाज पढ़नी है। कोई अजीज रिश्तेदार है, दोस्त है, उसके साथ खुशगपियों में लगे हुए हैं, टाइम आ गया आपका नमाज का, निकल रहा है टाइम, तो आप वो खुशगपियां छोड़कर जाते हैं। कोई कस्टमर आपका आपके शॉप पर आ गया है, उससे पैसे मिल सकते हैं लेकिन नमाज का वक्त हो गया, आप कह रहे हैं नहीं जाइए, थोड़ा इंतजार कर लीजिए या किसी और जगह से ले लीजिए, मैं नमाज पढ़ता हूं। तो ये अपने आप को कंट्रोल करना, अपने ख्वाहिशात को कंट्रोल करना, ये कुर्बानी है। रोजा है, वहां अपने आप को तमाम चीजों से रोक लेते हैं। जकात है, आपने बड़ी मेहनत से पैसा कमाया, उसमें से कम 2.5% जो शर्त है वो आप देते हैं, अल्लाह के ऐसे बंदे भी हैं जो इससे कहीं ज्यादा बड़ी परसेंटेज दे देते हैं। हज है, उसमें देख लीजिए आप। तो ये ट्रेनिंग जो है, ये असल में अहले तरीकत ने ये डिवाइस की थी कि बड़े ग्रेजुअल तरीके पे, गैर महसूस तरीके पे इंसान के अंदर ये तब्दीलियां लाने लगता है। तो मैं तो इसको ये समझता हूं कि तरीकत शरीयत पे अमल का एक जीना बना था, जिसको बाद में जिस तरह और उलूम के अंदर हम पिटे और उनकी असली जो उनके मकासद थे उनको खत्म करके हमने उनको दूसरे कामों में इस्तेमाल किया, इसी तरह ये तरीकत को, स्कूल ऑफ थॉट को, उसके जो मुस्बत पहलू थे वो सारे हमने खत्म कर दिए और उसको महदूद कर दिया करामात तक और उससे भी ज्यादा दुआओं तक। कि साहब जो अहले तरीकत हैं उनका मसरफ एक ही है हमारे पास, वो मसरफ है कि जाएं और उससे दुआ कराएं और अल्लाह खैर सलाह। और दुआ भी कैसी, अभी 3 सैटरडेज गुजरे, अल्लाह ताला का एहसान है जो कल सैटरडे गुजरा उसमें मुझे इस इम्तहान में नहीं गुजरना पड़ा। वो 3 खवातीन पता नहीं साहिवाल से कहां से वो तशरीफ लाती हैं, वो तो लिटरली मुझको डंडे मार मार के मुझसे बॉन्ड के नंबर पूछने पर, वो इस कदर उन्होंने किया, उनसे आखिर ये कहा कि जितने बॉन्ड के इनाम निकलने हैं तो वाकईतन मैंने अपने वॉलेट में से पैसे निकाल के उनको दिए, जो इनाम निकलना है वो ये ले जाइए, आप मेरी जान छोड़ दें मुझसे ये मत पूछिए। तो वो ये 3 सैटरडेज उस मशक्कत से गुजरा। तो अहले तरीकत का हमने ये अजीब गरीब इस्तेमाल निकाल लिया, जबकि ये तो बिल्कुल ऐसा है कि आपके पास सोने की अशरफियों का एक ढेर हो और आप उसे कुरेद कुरेद के उसमें से कोयले चुन के घर ले जाएं। तो ये अहले इल्म जो हैं, इनके पास जब आप जाएं इन्हें दुआओं के लिए इस्तेमाल मत कीजिए, ये बहुत ही अदना दर्जे का इस्तेमाल है। इनसे इल्म लीजिए, इसकी मिसाल बिल्कुल ऐसी है कि अगर एक डॉक्टर आपको ऐसा मेहरबान मिल जाए तो बजाय इसके कि हर बार जब आप बीमार हों या आपके अजीज रिश्तेदार बीमार हों तो इलाज के लिए उसके पास चल जाएं, जबकि वो डॉक्टर इस बात पे पूरी तरह आमादा है, मोर देन फोर्थ कमिंग, कि आइए मैं आपको डॉक्टरी सिखा देता हूं, तो बजाय उससे डॉक्टरी सीखने के हम हर मर्तबा उसके पास जाके दवा लेके घर आ जाएं। तो अहले इल्म के पास जाके या अहले तरीकत के पास जाके उनसे इल्म सीखिए कि रब को राजी कैसे किया जाए। ये तो बड़ा अदना तरीन इस्तेमाल है उन लोगों का।